आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। श्रोता, येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि हार्दिक स्वागत छ यो बाइबल अध्ययन कार्यक्रममा। आज पनि म धेरै नै परमेश्वरलाई धन्यवाद दिन चाहन्छु, किनकि उहाँले यो अवसर दिनुभयो तपाईहरूसँग यस तरिकामा संगति गर्ने अनि तपाईहरूसँग परमेश्वरको वचनबाट केही कुराकानी गर्ने, केही कुरा सिकाउने। म आशा गर्दछु आज पनि परमेश्वरले हामीलाई आफ्नो वचनमा धेरै धेरै कुराहरू सिकाउनुहुनेछ, हाम्रो आत्मिक भोकालाई मेटाउनुहुनेछ, हाम्रो आत्मिक जीवनलाई उहाँले आज आशिषित तुल्याउनुहुनेछ। श्रोता, आफ्नो मनको तयारीमा हामी बसौ र परमेश्वरबाट आज हामीलाई के सिकाउनुहुन्छ त्यो कुरा हामी थाहा गरौं। आउनुहोस् हामी आजको बाइबल अध्ययन शुरू गरौं। आज हामी बाइबल अध्ययन अयोब 19 र 20 अध्यायबाट अध्ययन गर्नेछौ। यहाँ हामी सबभन्दा पहिले 19 अध्यायमा देख्छौं बिल्दतलाई अयुबको उत्तर। मित्र, तपाईँ देख्न सक्नुहुन्छ कि अयुबले भूल गर्न गइरहेको कुरा यो हो, ऊ जान्दछन् कि तिनी गलतमा छन्, ऊ जान्दछन् कि तिनीहरू गलतमा छन्, तर तिनीहरू गलत हुने कुराले उसलाई सही बनाउँदैन। यस समयमा अयुबसँग परमेश्वरको बारेमा गलत धारणा संकल्पना छ। यद्यपि सत्यताको ज्योति समय समयमा प्रकट भए तापनि अयुब 19 अध्याय 1 र 2 पदमा भनिएको छ, तब अयुबले जवाब दिए, कहिलेसम्म तपाईहरू मलाई दुःख दिनुहुन्छ र वचनहरूले मलाई आघात गर्नुहुन्छ? अन्तिम पदमा भन्छन्, 10 पल्ट तपाईहरूले मलाई अपमान गर्नुभयो र निर्लज भएर मलाई आक्रमण गर्नुभयो। मित्र, निश्चय नै आफ्नो बहसको वचनमा तिनीहरू सही थिएनन्, उसका साथीहरू सही थिएनन्, तर अयुब नै सही थिए। अयुबले सोचे कि तिनीहरूको बहसका कुरा गलत भएकोले उसका कुरा चाहिँ सही छ। यदि अयुबको विवेक र उसको जीवन परमेश्वरको उपस्थितिमा खुल्ला भएको भए, प्रकट भएको भए, उसले कस्तो स्थानको लिनेछन् त? मेरो विचारमा उसले कति पनि आफ्ना ती साथीहरूको सवालको प्रश्नको जवाब दिने थिएन, आफूलाई बचाउ गर्न। अभाग्यवश हामी धेरैजना सोच्दछौ कि हामीले आफैलाई बचाउ गर्नै पर्छ। म परमेश्वरलाई धन्यवाद दिन्छु कि उहाँले मलाई प्रचारको र शिक्षा दिनेको वरदान दिनुभएको लागि, तर म तपाईसँग खुलमखुला तरिकाले भन्नेछु कि यस्तो वरदान पाउने कुरा खतरनाक पनि हो, किनभने यसले तपाईलाई त्यस्तो स्थानमा राख्छ वा खड़ा गर्छ जहाँ तपाई निशाना बन्न सक्नुहुन्छ र तपाईलाई आलोचना गरिन्दछ। मानिसहरूले मलाई सोध्ने गर्छन्, किन तपाईँ आफैलाई बचाउ गर्नुहुन्न, किन तपाईँ आफैलाई बचाउ गर्न पुस्तक लेख्नुहुन्न? उत्तर यो हो, मलाई त्यो गर्न आवश्यक छैन। कसैले यो भनेका छन्, तिम्रो साथी जसले तिमीलाई जान्दछ, स्पष्टीकरणको सफाईको आवश्यक छैन, तर तिम्रा शत्रुहरूले कुनै पनि हालतमा तिमीलाई विश्वास गर्ने छैन। मैले यो कुरा सिके कि र मलाई यो लाग्दैन कि कुनै व्यक्तिले यस मामलामा आफैलाई बचाउ गर्न आवश्यक छ। मेरो सल्लाह यो छ कि अयुबले उसका साथीहरूलाई सवालको जवाब नदिनु पर्ने, उसले केवल तिनीहरूको कुरा सुन्नु मात्र पर्ने थियो, त्यसपछि तिनीहरूलाई गुड बाई गरेर विदा दिनुपर्ने थियो। तर अयुब आफैलाई सिद्ध न्यायोचित ठहराउन बचाउ गरिरहेका थिए। साल्वेसन आर्मीका संस्थापक विलियम बुथलाई अति नै निर्दयी तरिकामा आरोप लगाइएको थियो, उसले आफैलाई बचाउ गर्न खोज्यो तर उसले त्यो गरेन, अनि पछिबाट समयले खास सत्यताको देखायो। स्वर्गीय डाक्टर एमआर देहानलाई अति नै कठोर गरी आलोचना आक्रमण गरियो जब तिनी चर्चमा पास्टर थिए, अनि त्यहाँ कोही थिए जसले उसलाई बचाउ गर्न प्रयास गरे, तर वास्तवमा उसलाई कति पनि बचाउको आवश्यक थिएन। समयले उसको कार्यहरूलाई व्यवहारको सही उचित ठहरायो र यो तथ्यको प्रकट गर्यो, उसको विरूद्धमा बनाइएका अभियोगहरू वास्तवमा गलत झुट्टा थिए। म व्यक्तिगत रूपमा सोच्दछु कि अयुब चुप रहेका थिए वा चुप रहनु पर्ने थियो र उसले बहसमा आफ्नो बचाउ नगर्नु पर्ने थियो। यदि ऊ चुप रहेका भए उसले तिनीहरूबाट सयौं अपमान तिरस्कारका झुट्टा आरोपहरूका वचनहरू सुन्नु पर्दैन थियो, अनि यो स्पष्ट छ कि उसले ती कुराहरू देख्दैन। 5 र 6 पदमा भनिएको छ, तर यदि तपाईहरू साँच्चै म भन्दा माथि आफूलाई उचाल्नुहुन्छ र मेरो नम्रतालाई मेरो विरूद्धमा प्रयोग गर्नुहुन्छ भने म यो तपाईहरूलाई भन्दछु कि परमेश्वरले नै मलाई अपराधी तुल्याउनु भएको हो र उहाँले मेरो चारैतिर जाल फिजाउनु भएको हो। बिल्दतले भनेका थिए, अयुब पासुमा फसे, तर अयुब भन्छन्
कि परमेश्वरले यो गर्नुभएको छ। यसको निम्ति परमेश्वरले कुनै स्पष्टीकरण दिनुभएको छैन। के यो हुन सक्दैन कि परमेश्वर त्यो कुनै कारणको लागि गर्नुभयो जुन उहाँले यसको अय्यूबलाई स्पष्टीकरण दिनुहुन्न? निश्चय नै। तर उसका साथीहरूले तय गरेका तिनीहरूको स्पष्टीकरण नै सत्य स्पष्टीकरण हो। अहिले अय्यूब उसका आफ्ना साथीहरूसँग विन्ती गर्दछन्, 7-11 पदमा, अन्याय भयो भनी यदि म कराए भने कसैले जवाब दिँदैन, सहायताको निम्ति विन्ती गरे भने पनि म न्याय पाउँदिन, उहाँले मेरो बाटोमा पर्खाल लाउनुभयो र म निस्कन सक्दिन, मेरो बाटोलाई उहाँले अन्धकारद्वारा छोप्नु भएको छ, उहाँले मेरो जन्मै मान खोज्नु भएको छ, उहाँले मेरो शिरबाट मुकुट उतार दिनुभयो, उहाँले चारैतिरबाट म खत्तम नहुन्जेल मलाई हिर्काउनुहुन्छ, रूख उखेले झैं उहाँले मेरो आशा टुटाइदिनुहुन्छ, उहाँको रिस म माथि साह्रै परेको छ, उहाँले मलाई आफ्नै शत्रु ठान्नुहुन्छ। अयु भन्छन् कि परमेश्वरले उससँग अति नै कठोर पूर्वक व्यवहार गरिरहनु भएको छ र यसको लागि त्यहाँ स्पष्टीकरण हुनै पर्छ। परमेश्वरको उद्देश्य उसलाई आफ्ना ती साथीहरूद्वारा दिइने स्पष्टीकरणबाट अलग बेग्लै हुनै पर्छ। तर अयुबले स्वीकार गर्दछन् कि त्यो उद्देश्य के हो त्यसको ऊ जान्दैनन्। अयुब निरन्तर आफ्नो भनाईलाई जारी राख्छन् कि उसका दाजुभाइहरूले उसलाई त्यागेका छन्, उसका साथीहरूले उसलाई बिर्सेका छन्, उसका दासीहरूले उसलाई बिराना झैं व्यवहार गर्दछन्, उसका दासहरूले उसको बोलावटलाई सुन्दैनन् र उसको पत्नी पनि बिराना भएकी छिन्, अरू त के साना नानीहरूले उसलाई घृणा गर्दछ। ऊ यति धेरै कमजोर भएका छन् कि हड्डी र छाला मात्र भएको छ। अहिले अय्यूब आफ्ना ती साथीहरूलाई तिनीहरूको दयाको विन्ती गर्दछन्। 23-24 पदमा भन्छन्, मेरा वचनहरू शिलामा लेखिएका भए, ती चर्मपत्रमा लेखिएका भए, फलामको हतियारले खोपेर सिसाले भरिदिए, अथवा चट्टानमा सधैँको निम्ति साक्षी हुनलाई खोपिएको भए हुने थियो। अय्यूब कामना गर्दछन् कि उसका वचनहरू लेखिएर पुस्तकमा राखिएको भए असल हुने थियो। ऊ इच्छुक छ कि आफ्ना सबभन्दा खराब शत्रुले ती वचन लेखे, ऊ चाहन्छ कि तिनीहरूले ती वचन पत्थरमा लेखेको ताकि उसले भन्न सक्थे, हेर यही नै मेरो शत्रुहरूले मेरो बारेमा भन्छ। के तपाईँ चाहनुहुन्छ कि तपाईँको सबभन्दा भयानक शत्रुले तपाईँको जीवन कहानी लेखेको? अरू त के मलाई यो कुरामा त निश्चय छैन, मेरो सबभन्दा उत्तम साथीले मेरो जीवन कहानी लेखेको, म आफ्नो जीवन कथा परमेश्वरको पुस्तकमा लेखेकोमै सन्तुष्ट छु, जहाँ यो बिल्कुल सत्य हुन्छ जुन महत्वपूर्ण कुरा हो। अहिले अय्यूब आफ्नो महान विश्वासको व्यक्त गर्छन्। उसका साथीहरू उसलाई गिराउन कोशिश गरिरहेका छन् जुन वास्तवमा शैतानको चलाक धुर्तै प्रयास हो। उसका साथीहरूद्वारा शैतानले अय्यूबलाई त्यस स्थानमा ल्याए जहाँ ऊ कति पनि नम्र हुने छैनन्, तर अझ परमेश्वरको सामने आफैलाई न्यायोचित सिद्ध धर्मी ठहराउन कोशिश गरिरहेका छन्। तर अय्यूब अहिलेसम्म पूर्ण रूपमा गिरिसकेका छैनन्। उसका यी साथीहरूले उसलाई पूर्ण रूपमा गिराएका छैनन्। उसँग अझै परमेश्वरमा जीवित र सत्य विश्वास छ र यहाँ ऊ बाइबलमा एक महान कथनको बताउँछन्। केवल त्यो कथन मात्र महान छैन, तर त्यो महान छ किनभने यो कथन भन्ने मानिस बिमारी छ र झण्डै झण्डै मृत्यु शयमा छन्। उसले हरेक कुराहरू गुमाएका छन्, हराएका छन् र सर्वशक्तिमान परमेश्वरको अनुशासन मुनि उनी छन्। तर पनि ऊ अझै यो भन्न सक्छन्, 25-27 पदमा, तर म जान्दछु मेरो उद्धारक जीवित हुनुहुन्छ, तर म जान्दछु मेरो उद्धारक जीवित हुनुहुन्छ, सबैभन्दा अन्तिम समयमा उहाँ पृथ्वीमा खड़ा हुनुहुन्छ, अनि मेरो छाला नाश गरिसकेपछि मेरो शरीरमै म परमेश्वरलाई देख्नेछु, म आफ्नै आँखाले उहाँलाई देख्नेछु, आफैले नै देख्नेछु, अरू कसैले होइन, मेरो हृदय म भित्र कति लालायत बन्छ। मित्र, जब अय्यूब बिरामी भए र उसका तमाम समस्या कष्टको पीरमा उसले भने कि ऊ मर्न चाहन्थे ताकि ऊ सारा कष्ट समस्याहरूबाट टाढा हुन सकुन्, उसले जान्दथे कि ऊ फेरि जी उठ्नेछ, उसले जान्दथे उसको शरीरमा परमेश्वरलाई देख्नेछ, उसले जान्दथे यद्यपि मृत्युपछि किराहरूले उसको शरीरलाई नष्ट गरे पनि खाए पनि उसको शरीरमा उसले परमेश्वरलाई देख्नेछ, उसले मृतकहरूको पुनस्थापनमा पुनरुत्थानहरूमा विश्वास गरे। हाम्रा यी शरीरहरू माटोमा मिल्न गइरहेका छन् मित्र, ख्रिष्टमा मृत्यु शरीरहरू चिहानमा सुत्न जान्छ, तर आत्मा तत्कालै ख्रिष्टमा ख्रिष्टसँग हुनलाई जानेछ। ओ, यो कति सुन्दर कुरा छ। अय्यूब फेरि आफ्ना साथीहरू कहाँ विन्ती गर्छन् यो महान कथनको प्रयोग गर्दै। 28 र 29 पदमा भन्छन्, यदि तपाईहरूले मलाई यसो भन्नुभयो भने हामीले उसलाई कसरी लखेट्ने, किनकि दुःखका जड तिनी आफै हुन्। तपाईहरू तरवारदेखि होशियार रहनुहोस्, किनकि क्रोधले तरवारद्वारा दण्ड ल्याउनेछ र त्यहाँ न्याय छ भनी तपाईहरूले जान्नुहुनेछ। अर्को शब्दमा भन्छन्, तिमीहरूले मेरो विरूद्धमा भनेका झुट्टा आरोपको लागि परमेश्वरको दण्डको न्यायको डराउँदैनौ। तिनीहरूका सारा दोष र आरोपहरूमा अयुबले आफ्नो विश्वास थामिराखे। उसले आफ्नो उद्धारकर्ता आइरहनु भएको छ भन्ने कुरामा र उहाँ पनि उद्धार पाएकाहरूसँगै गनिएका छन् भन्ने कुरामा विश्वास गर्छन्। यसपछि हामी 20 अध्यायतिर पनि लागौं। यहाँ हामी सोपर बहसको क्रममा फेरि दोस्रो पल्ट बोल्न थाल्छन्। मित्र, यो कुराको याद राखौं, सोपर व्यवस्थावादी, व्यवस्थामा आस्था राख्ने व्यक्ति हुन्। ऊ विश्वास गर्दछ कि परमेश्वर व्यवस्था र नियम अनुसार सञ्चालन गर्नुहुन्छ, काम गर्नुहुन्छ। निश्चय नै यो सत्य हो, तर दण्डमा न्यायमा त्यो व्यवस्था र नियमको सिंहासन, नियमको सिंहासन, अनुग्रहको सिंहासन भइसकेको छ। त्यो व्यवस्था र नियमको सिंहासन, अनुग्रहको सिंहासन भइसकेको छ। सोपरलाई त्यसको बारेमा कति पनि जानकारी छैन, अनि सोपर पहिलेको भन्दा धेरै आफ्नो वचनमा झन् धेरै कठोर र क्रूर बन्दछन्, र त्यस्तो कठोर क्रूर वचनले अयुबमाथि प्रहार गर्छन्, आक्रमण गर्छन्, र त्यस्तो कठोर क्रूर वचनले अयुबमाथि आक्रमण गर्छन्। उसले हुन त कति पनि नयाँ कुरा आफ्नो बहसमा, आफ्नो तर्कमा बताउँदैन। उसले यस्तो सिद्धान्तको पकड्दछन् कि अयुब अति नै धेरै दुष्ट थिए, भ्रष्ट थिए, पापी थिए, र व्यवस्थाको कारण दुष्टले निश्चय नै दण्ड पाउँछ। त्यही नै यहाँ उसको खास जोड थियो। 20 एक र 3 पदमा भनिएको छ, तब सोपर नमाथिले जवाब दिए, मेरो मनको पीड़ले जवाब दिन मलाई उक्साएको छ, किनकि मलाई साह्रै अशान्ति भएको छ। मलाई निन्दित तुल्याउने गाली मैले सुनेको छु, मेरो समस्त शक्तिले मलाई जवाब दिन प्रेरित गरेको छ। सोपर राजनीतिज्ञ जस्तो देखाइ पर्दछन्। ऊ भन्दछन् कि उत्तर जवाब दिने काममा ऊ योग्य छन्। मैले कुनै राजनीतिज्ञहरूले आफ्ना विरोधी भन्दा कम योग्यवान छु भनेको सुनेको छुइन, वा म त्यो भन्दा घटिया छु भनेको सुनेको छुइन। ऊ हरेक कुरामा आफ्ना विरोधी भन्दा धेरै योग्य छु भनी दावी गर्दछ, र धेरै र राम्ररी विकास गर्दछु भनी दावी गर्दछ। अहिले सोपर राजनीतिज्ञ जस्तै आफ्नो बहस लिएर आउँछन्। उसले आफ्नो मुद्दाको, मामलाको उही किसिमको तर्कसँग पेश गर्दछन् जुन उसले पहिले नै प्रयोग गरिसकेका थिए। उसले भन्छ, युगौंदेखि स्थापित तथ्यको दोहोर्याउन गइरहेका छन्। त्यो के हो त? 4 पदमा भनिएको छ, तपाईँले निश्चय यो कुरा थाहा छ कि यस्तो त समयको शुरूदेखि नै भएर आउँदैछ, मानिसलाई पृथ्वीमा राखेका समयदेखि नै। अमित्र, त्यो यहाँ छ। यहाँ उसको विशेष निष्कर्ष छ जुन उसले भूतकालको परीक्षण ट्युबमा हालेर जाँचेर सत्य भएको पत्ता लगाए। अनि 5 पदमा भन्छन्, दुष्टरको विजय थोरै दिनको निम्ति मात्र हो, ईश्वरहीन मानिसको आनन्द क्षणभरको निम्ति मात्र रहन्छ। यो उसको युगौंदेखि स्थापित तथ्य हो। म तपाईँलाई भनौँ, त्यो क्षण थोरै कति थोरै हो, लामो कति लामो हो, पाखण्डीको दुष्टको क्षण कति लामो छ। कहिले कहीँ यस्तो देखिन्छ, दुष्टहरूको आनन्द, कुशलता, सफलता अति नै लामो समय स्थिर भएको देखिन्छ, तर यो सत्य हो कि अन्तिममा तिनीहरू पतन हुनेछन्। परमेश्वरको इन्साफ तिनीहरूमा खस्दछ। अनि 6-7 पदमा भन्छन्, त्यसको घमण्ड आकाश जत्तिकै अग्लो भएर उठे तापनि, त्यसको शिरले बादललाई छोए तापनि, त्यो आफ्नै मल जस्तै बिल्कुल खत्तम भएर नष्ट हुन्छ, र त्यसलाई देख्ने सबैले भन्नेछन्, त्यो कहाँ गयो, खोइ भनिएको छ। त्यसको घमण्ड आकाश जत्तिकै अग्लो भएर उठे तापनि र त्यसको शिरले बादललाई छोए तापनि, यो शास्त्रमा अति नै भयानक डरलाग्दो भाषा हो। अन्तिममा दुष्टहरू पतन हुनेछ, तिनीहरू नाश हुनेछन्। यो सर्वव्यापी सत्यता हो, यसको निम्ति इतिहास साक्षी छ। 8-10 पदमा भनिएको छ, सपना चाहिँ कहिल्यै नभेटाइने गरी त्यो हराइहाल्छ, रातको दर्शन झै त्यो लोप भइहाल्छ, त्यसलाई देख्ने आँखाले फेरि त्यसलाई कहिले देख्ने छैन, त्यसको ठाउँले त्यसलाई कहिले हेर्ने छैन, त्यसका छोरा छोरीहरू कंगालीहरूसित सम्बन्ध सच्याउने छन् र त्यसका आफ्नै हातले आफ्ना धन सम्पत्तिहरू फर्काउने छ। मित्र, सोपरले अयुबलाई खालि दुष्ट मात्र भनिरहेका छैनन्, तर पाखेनले पनि। उसका यी सम्पूर्ण कथनले दुष्ट मानिसको पतनको वर्णन गर्दछ। उसले भन्दछ कि दुष्ट मानिसले प्रतिष्ठा, सफलता प्राप्त गर्न सक्छ, तर उसको पतन अन्तिम अझ धेरै गरेर खत्तम हुनेछ। सुपरको तात्पर्य यही हो, त्यही नै अयुबलाई भएको थियो, मतलब सुपरदुष्ट मानिस भएकोले गर्दा। यद्यपि ऊ अति नै धनी सफल व्यक्ति बने पनि अहिले आखिरमा त पतन अवस्थामा आउनु पर्यो, जुन फेरि म भन्दछु कि उसको आरोप कति पनि अयुबमा सत्य छैन। पद 11, 15 अनि 19 देखि 21 पदमा हामी पढ्छौ, 11 पदमा, युवा अवस्था र बल त्यसका हड्डी हड्डीमा भए तापनि ती त्यससँगै धुलोमा पड़िरहनेछ। 15 पद, त्यसले निलेको धन सम्पत्ति त्यसले फेरि बमन गरेर निकाल्छ, परमेश्वरले त्यसलाई त्यो उकेल्न लाउनुहुन्छ। 19 देखि 21 पद, किनभने त्यसले गरीबमाथि थिचोमिचो गरेर त्यसलाई सताएको छ, आफूले नबनाएका घरहरू त्यसले बलपूर्वक कब्जा गरेको छ, किनभने त्यसको भोग शान्त हुने छैन, त्यसले आफ्नो सम्पत्तिले आफूलाई बचाउन सक्दैन, खानालाई त्यसको निम्ति केही पनि रहेन, त्यसको सुदिन धेरै दिनसम्म रहँदैन। सोपर भन्दछन्, दुष्ट मानिस इन्धन जस्तो हो जुनको नष्ट हुनेछ, दुष्ट मानिस खराब सपना दर्शन जस्तो हो जुन लोभ विलीन हुनेछ। अर्को शब्दमा सुपरको तात्पर्य यही हो कि अयुब जति धनवान प्रतिष्ठित सफल व्यक्ति भए पनि ऊ वास्तवमा दुष्ट थिए, उसको जीवनमा गोप्य पापहरू थियो, यही बाहिरी चाहिँ धर्मी देखा परे तापनि यसकारण अयुब अन्तिममा पतन भए, परमेश्वरको दण्ड उसमाथि खस्यो, यही नै सुपरको तात्पर्य हो। अनि 23 पदमा भनिएको छ, 23 पदमा, त्यसले आफ्नो पेट भरेपछि परमेश्वरले आफ्नो क्रोध त्यसमाथि पोखाउनुहुनेछ र त्यसमाथि कड़ा मुक्का वर्षाउनुहुनेछ। अनि 26 देखि 28 पदमा, पूर्ण अन्धकारले त्यसको सम्पत्तिलाई पर्खिरहनेछ, प्रचण्ड आगोले त्यसलाई भस्म पार्नेछ र त्यसका पालमा बाँकी भएका कुराहरूलाई नाश गर्नेछ, स्वर्गीयले त्यसको दोष खुलस्त देखाउनेछ, पृथ्वी त्यसको विरूद्ध खड़ा हुनेछ, त्यसको घरलाई भलले परमेश्वरको क्रोधको दिनमा उर्लन्दो बाढले बगाएर लैजानेछ। अनि अन्तिममा आफ्नो भनाइलाई सुपर यो भन्दै अन्त गर्दछन्। 29 पदमा, दुष्ट मानिसको निम्ति परमेश्वरको इनाम र परमेश्वरले ठहराउनु भएको फल यस्तै हुन्छ। मित्र, सुपरको तात्पर्य यही हो कि अयुब दुष्ट मानिस थिए, अयुबको जस्तो दयनीय अवस्थामा हुने मानिसको निम्ति यो अति नै कडवाहट वचन हो, तर अयुब उसलाई उत्तर दिन तयारमा छन्, उसले आफैलाई बचाउ गर्न गइरहेका छन् र ऊ पनि अति नै मजबूत वचन लिएर उत्तर दिनेछन्, जुनको हामी अर्को कार्यक्रममा देख्नेछौ। प्रभुले तपाई सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि। तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौं।
श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।